अब यहाँ नूर और रोशनी की बात करने के बाद, रोशन दिलों वालों के मुकाम की बात करने के बाद, अंधेरों की बात है। और इन आयात को पढ़ते हुए दिल बड़ा उदास हो जाता है। जैसे पिछली आयत में पढ़ा रही थी ना, तो मेरा दिल अब बहुत खुशी महसूस कर रहा था, और तड़प हो, तलब हो, ख्वाहिश होती है कि अल्लाह ताला हमें ऐसा बना दे। लेकिन हर बंदे की किस्मत में अल्लाह के नूर की तरफ जाना नहीं होता। तो आगे फरमाया, वल्लसी न कफर हुआ मालुहम का सराब, और वो लोग जिन्होंने कुफ्र किया उनके अमल तो सराब की तरह। यहाँ से अब उन कुफार का या उन लोगों का तस्करा है कि जो अमल तो करते हैं, नोट कीजिएगा फ़र्क, आमाल करते हैं लेकिन रियाकारी के लिए, दिखावे के लिए या किसी और मकसद के लिए जो होना नहीं चाहिए उस काम के लिए करते हैं। इसी तरह यहाँ इन कुफार से मुराद वो लोग हैं जो कामों को अच्छा समझ के कर रहे हैं लेकिन वो काम उनके लिए अच्छे नहीं होते। मन पसंद किस्म की नेकियां करने वाले नेकियां करते हैं और सोचते हैं कि हमें इससे बहुत कुछ मिलेगा, लेकिन इनकी नेकियों का हाल क्या है? का सराब, सराब की तरह उनकी। सराब का लफ्ज़ सरीबा से है, सीन राबा। सारिब का लफ्ज़ भी कुरान पाक में आगे हम पढ़ेंगे, चलने वाले को कहते हैं। तो सराबा चलना, वो चला। सराब वो रेत जो चमकती हुई दूर से पानी दिखे, इंग्लिश में इसको मिराज कहते हैं। कभी आपने लॉन्ग ड्राइव की हो तो सख्त गर्मियों की धूप में आपको सड़क पर ऐसे दूर से फील होता है जैसे पानी है, करीब जाए तो पानी नहीं होता और वो दूर से और दिखता जाता है, इसको सराब कहते हैं। तो फरमाया कि उनके आमाल सराब की तरह होंगे। बिकियतिन, किया का लफ्ज़ जो है ना, ये काउन से है, इसकी जमा होती है की आन, अलिफ नून आगे बस लगा दे। कुशादा और हमवार ज़मीन को कहते हैं, यानी खुले मैदान के अंदर जैसे दूर से रेत चमकती हुई दिखती है, ऐसे लोग जिन्होंने मन पसंद नेकियाँ की, बिदात वाले काम किए, नेकी समझ के की, या शिर्क के साथ नेकियाँ की, मसलन सिला रहमी, सदका खैरात, रिश्तेदारों का अच्छा काम करना, हाजियों की मदद, लेकिन अल्लाह को नहीं माना। आज भी ऐसे लोग हैं ना, मसलन कॉन्सर्ट्स करके जलजला जदगान की मदद की, वट एवर, इसी तरह की चीज़ें। कल ऐसी नेकियां क़यामत के मैदान में चमकती हुई रेत की तरह दिखेंगी, दूर से दिखेंगी लेकिन करीब जाएंगे तो वो बिल्कुल नहीं मिलेंगी। और हाल क्या होगा? यख सबहुज ज़मानुमा अन, गुमान करेगा उसको, हु क्या है? सराब, यानी उस सराब को गुमान करेगा कौन? अज़म आनु, प्यासा शख्स, थर्स्टी के मानों में, ज़मा कहते हैं प्यास को, इफ्तारी की दुआ में भी आता है ना, ज़हब अज़्ज़मा वबतलत अलुरूक वसबत अलअज्र इंशाअल्लाह, ये वही लफ्ज़ है कि प्यासा शख्स उसको गुमान करता है क्या? मा अन, के वो पानी है, वो रेत चमकती हुई उसको दूर से पानी दिखेगी, फिर क्या होगा? हत्ता इज़ा जाअहु लम यजिदहु शैया, फिर जब उसके पास जाएगा तो वहाँ कुछ भी ना पाया, क्योंकि वो तो था ही कुछ नहीं, वो तो ना मिला, वो अमलों की जजा तो ना मिली जो उन्होंने भारी नेकियां की थी, लंबे लंबे वजीफे किए थे, बड़े बड़े मुश्किल काम किए थे नेकी के नाम पे, लेकिन करीब गए तो कुछ ना मिला। और उसके बरक्स, वजदल्लाहा इंदहु फवफ्फाहु हिसाबहु, फिर वहाँ पहुँचा तो उसने अल्लाह को पा लिया मौजूद, जिसने उसका पूरा पूरा हिसाब लिया, क्योंकि वल्लाहु सरीउल हिसाब, अल्लाह जल्द हिसाब लेने वाला है, उसको हिसाब लेने में देर नहीं लगती। तो ये है उन लोगों का हाल के जो निफाक और कुफर के साथ कुछ नेकियां भी करते हैं, कुछ नेकियां कुछ बदियां, ये सोच कर के दीन और दुनिया को साथ लेकर चलो, नुमाइशी नेकियां, ज़ाहरी फ़ायदे, जहां दीन का फ़ायदा वो कर लिया, जिसमें नुकसान है उसको छोड़ दिया। अल्लाह ताला कहते हैं कल क़यामत के दिन इसको मैदान महशर में अपने अमाल भी दूर से दूर दिखते जाएंगे और आगे कुछ भी नहीं मिलेगा। एक रिवायत में आता है कि जब लोग जन्नत में जा रहे होंगे तो मुनाफिक लोग बड़े ही हसरत से देख रहे होंगे, एकदम एक पुकार लगेगी कि तुम भी आ जाओ, उनको अपने कानों पर यकीन नहीं आएगा, हमें भी बुलाया जा रहा है, कहेंगे आ जाओ, भागना शुरू करेंगे, भागते भागते जाएंगे। वो जब जाएंगे ना तो जन्नत और दूर हो जाएगी। बस रिवायतों में आता है कि उनको अपने नेक अमल दिखेंगे वो, तो वो उनको पाने के लिए भागेंगे, फिर वो जब जाएंगे तो वो उनसे और दूर हो जाएंगे और दूर हो जाएंगे, और हत्ता के थक के गिर पड़ेंगे, चूर चूर हो जाएंगे, और जब आँख उठाएंगे तो अल्लाह को सामने पाएंगे, वबजदल्लाहा इंदहु, फिर अल्लाह को पाएंगे। इसी तरह जन्नत के बयान में ये भी आता है कि उनको बुलाया जाएगा, जो ही वो जन्नत के करीब आ जाएंगे ना तो उनको सामने देख कर दरवाजे बंद कर दिए जाएंगे। کہ یحادون اللہ والذین آمنوا حالانکہ وما یخدعون الا انفسهم. تو بات کیا ہے کہ عمل وہی قبول ہوں گے جو اللہ کی مرضی کے اللہ کے نبی کی سنتوں کے مطابق کیے ہوں گے. کتنا بڑا جواب ہے ان لوگوں کے لیے جو کیا حرج ہے کیا حرج ہے کہتے ہوئے کئی قسم کی نیکیاں کرتے ہیں. پھر ایک اور مثال, تین مثالیں پوری آج کے سبق میں. ایک اللہ نور السماوات میں ہم نے پڑھ لی مثل نور ہی کا مشکات, دوسری یہ پڑھ لی سراب والی, اب تیسری مثال اس کو بھی پڑھتے ہوئے واقعی دل بڑا ڈوبتا ہے. کیا او کا ظلمات فی بحر اللجش, یا پھر اس کی مثال ایسے ہے جیسے گہرے سمندر میں اندھیرا ہو. بحر کا لفظ تو ہم نے پہلے بھی پڑھا, لجی کا جو لفظ ہے یہ لجت ان سے ہے, لجا لام جیم جیم اس کا روٹ ہے, آگے سورۃ نمل میں بھی یہ لفظ آئے گا. گہرا سمندر جس کی تہ معلوم نہ ہو, یعنی بڑا گہرا سمندر ہے, امیجن کریے ذرا. یخشاہ موج من فوقہ موج من فوقہ سحاب, پھر اس کے اوپر ایک موج چھائی ہوئی ہے, اس پر ایک اور موج اور اس کے اوپر بادل. کیا ہے بادوہا فوق باد, تاریکی پر تاریکی مسلط ہے, یعنی خوب اندھیرے ہیں. ایک شخص گہرے سمندر کے اندر ہے, پانی کا بھی اندھیرا, موجوں پہ موجیں اور اوپر سے بادلوں کا بھی اندھیرا, اتنا اندھیرا ہے کہ اذا خرج یدہ لم یقد یراہا, کہ آدمی اپنا ہاتھ نکالے تو اس کو بھی نہ دیکھ پائے. وَمَن لَّمْ يَجْعَلِ اللَّهُ لَهُ نُورًا, اور جس کے لیے اللہ ہی کوئی نور نہ کرے, فما له من نور, تو اس کے لیے تو پھر کوئی نور نہیں, کون اس کو نور بخشے گا جس کو اللہ ہی نہ دے. یہاں پہ آ کے اللہ تعالیٰ نے وہ تمہید جو شروع میں باندھی تھی نا, اللہ نور السماوات والارض, یہاں اس کا مدعا بیان کر دیا کہ جب کائنات میں اللہ کے سوا کوئی اور نور دینے والا نہیں تو کدھر جا کے کامیابیاں لیتے ہو, کون سی دنیا تمہیں عزت دے گی اور تمہیں دنیا کی ترقیاں دے گی, کون سی تعلیم اور کون سا پیسہ اور کون سی معیشت اور معاشرت تمہیں فائدہ دے گی. ایسا شخص تو ایک اندھیرے سے نکلے گا تو دوسرے میں, ایک ڈپریشن سے نکلے گا تو دوسرے میں بھی, ایک غم سے سیدھا نہیں ہو پایا تو دوسرا غم اس کی زندگی میں آ جائے گا. کیا یہ ان لوگوں کی کہانی نہیں جو خدا فراموش زندگیاں بسر کرتے ہیں؟ یہ اندھیرے کئی طرح سے پیش کیے گئے, دریا کا اندھیرا, اوپر موجوں کا, پھر بادلوں کا, گھٹاؤں کا. اسی طرح کافر کا دل اندھیروں میں ہوتا ہے, جس کو آج کے دور میں پیار سے ڈپریشن کہہ دیتے ہیں, کسی کو کوئی سٹریس کہہ دیتا ہے, کوئی کچھ اور, کوئی کچھ اور, کوئی کچھ اور نام دیتا ہے. اصل میں دیکھیے کہ ہم سب کے دلوں کی طلب ہے ایک, الا بذکر اللہ تطمئن القلوب. کھانا مانگتا ہے نا جسم, اس طرح دل اللہ کی محبت مانگتا ہے, اللہ کی یاد مانگتا ہے, اللہ کا ذکر مانگتا ہے. ہم جب یہ نہیں دیتے نا تو پھر جس طرح خالی معدے کے اندر السر ہونے لگتا ہے, پھر آہستہ آہستہ کینسر ہو جاتا ہے, معدہ سکڑ جاتا ہے, اس کی دیواروں سے ایسڈ نکلنا شروع ہوتا ہے, اسی طرح پھر بندہ کا دل رسنا شروع ہوتا ہے, پس نکلتی ہے اس کے دل سے, چپک جاتا ہے. کافر کا دل یوں چپکا ہوتا ہے جیسے کسی پلاسٹک کی بوٹل میں پانی ڈالنے کے بعد آپ اس پانی کو نکالیں. امام مجاہد کہتے ہیں کہ کافر کا دل ایک بند مٹھی کی طرح ہوتا ہے, یعنی آپ دیکھیے کہ ابتدا میں دل ایسا تھا, یہ کھلا ہاتھ, ایک گناہ کیا تو ایک انگلی بند ہوئی, پھر کہتے ہیں دوسری, کہتے ہیں ایک وقت آتا ہے کہ کافر کا دل اس بند مٹھی کی طرح ہو جاتا ہے. کلا بلران علی قلوبہم, یہ تو ہم کہتے ہیں نا یہ بڑے خوش لوگ ہیں, گورے لوگ بڑے خوش ہوتے ہیں, اپنے ملک میں بیٹھے حسرتیں کرتے ہیں, ہائے کتنے خوش قسمت ہیں, ہوں گے, لیکن یاد رکھیے خوشحالی اور چیز ہے اور خوشی اور چیز ہے, لگژریس لائف اور چیز ہے اور پلیئر اور چیز ہے. بظاہر چمکتے ہوئے چہرے, دل خالی. کافر کا دل اندھیروں کا گھر ہے, بندہ مومن کے دل میں مثل نور ہی کا مشکات, اور کافر کا دل اندھیروں میں ڈوبا ہوا, کچھ بھی تو نہ ملا. ایسا کلچر, ایسی سوچ رکھنے والوں کے پیچھے چلنے سے پہلے انسان منزل کو دیکھ لے کہ وہاں سے کیا ملنے والا ہے. اب یہاں تک روشنی اور اندھیرے کا تذکرہ کیا, اب سبق کے آخر تک آیت 41 سے 50 تک دو کردار دکھائے گئے. انتہائی آسان اور انتہائی خوبصورت سوچ والی آیات ہیں, ایک ساتھ پڑھ کے آپ کے سامنے رکھتی ہوں. اللہ تعالیٰ مثالیں بیان کر کے سوچنے کی دعوت دیتے ہیں. یہ ایسے ہی جیسے آپ کسی کو ایک تصویر دکھا دیں, کوئی ڈاکیومنٹری, کوئی پاور پوائنٹ, کوئی پریزنٹیشن, اور پھر اس کے بعد کہیں چلیں اب آپ ڈسکشن کریں کیا سیکھا. بالکل اب یہاں سے آیت 41 سے یہی سٹائل ہے کہ کیا سیکھا. الم تر ان اللہ یسبح لہ من فی السماوات والارض والطیر صافات. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کیا تم دیکھتے نہیں ہو کہ اللہ کی تسبیح بیان کر رہے ہیں وہ سب جو آسمانوں اور زمین میں ہیں, اور وہ پرندے بھی جو پر پھیلائے ہوئے ہیں. امیجن کریں ذرا, زمین و آسمان میں کیا کچھ ہے. پیچھے بہت دفعہ بات ہو گئی, سارے فرشتے اور سارے حشر اور نشر اور پرندے اور جو بھی چیزیں کائنات میں ہیں, کہ ساری کی ساری مخلوقات جو ہیں وہ زمین و آسمان میں ہیں, وہ اللہ کی تسبیح بیان کر رہی ہیں. کیسے بیان کر رہی ہیں؟ نمبر ایک, زبان حال سے. کیسے؟ کہ اللہ تعالیٰ نے ان کو جو کام دیا ہے وہ وہی کام کر رہی ہیں. پہاڑوں کو کہا کھڑے ہو جاؤ تو وہ کھڑے ہوئے. اطاعت کا سبق ہے, بلکہ آپ کہہ سکتے ہیں کہ یہاں سے لے کے سبق کے آخر کا جو ٹاپک ہے نا وہ اطاعت ہے, فرما برداری. کیسے ماننے کی حس پیدا ہو. اور یہاں سے آپ دیکھیں کہ سورت کے آغاز میں چونکہ احکامات تھے بہت عملی نوعیت کے, اب پریکٹیکلی کائنات سے اللہ تعالیٰ ہمیں مثالیں دے رہے ہیں. بالکل ایسے لگتا ہے کہ ایک ڈاکیومنٹری دکھا کے اللہ تعالیٰ کہتے ہیں کبھی تم نے پرندوں کو دیکھا؟ صافاتن, صفے باندھے ہوئے, یسبح اللہ کی تسبیحات کرنے والے. صافات جہاں با ستات کمانی ہے, کھولے ہوئے پر کھولے ہوئے انہوں نے. کیسے؟ صفے باندھے ہوئے, آرگنائزیشن کی طرف اشارہ ہے کہ یہ کائنات اللہ کی اطاعت پہ معمور ہے, پورے دل سے اطاعت کر رہی ہیں اللہ تعالیٰ کی, اور ساتھ ہی ساتھ آرگنائز بھی ہیں. اور کل قد علم صلاته وتسبیحه, ہر ایک جانتا ہے اپنی نماز کا طریقہ اور اپنی تسبیح کا طریقہ, یعنی ان کو اپنی ڈیوٹیز کا پتہ ہے, اسائنڈ ہے. اس کائنات کا نظام جو اتنا خوبصورت چل رہا ہے اس کی وجہ کیا ہے؟ کہ کائنات کے اندر جو چیزیں ہیں وہ ہر بندہ وہی کام کر رہا ہے جو اس کو کرنا چاہیے, اور اسی وقت کر رہا ہے جس وقت اس کو کرنا چاہیے, آرگنائز وے میں ہے. واللہ علیم بما یفعلون, اللہ تعالیٰ خوب جانتے ہیں جو وہ کر رہے ہیں. اور انہی کو مت دیکھو کہ صرف پرندے اللہ کی اطاعت کر رہے ہیں. وللہ ملک السماوات والارض, اور اللہ ہی کی بادشاہت ہے آسمان و زمین میں. وإلى الله المصير, اور انہی کی طرف لوٹ کر چلنا ہے. چلیے ہم بھی تھوڑا سا غور کرتے ہیں کیونکہ اللہ تعالیٰ نے دعوت دی ہے. یہاں دیکھیے کہ پرندوں کے اڑنے کی بات ہے. نمبر ایک, کبھی آپ نے پرندوں کو اڑتے دیکھا ہو تو پرندے کیسے اڑتے ہیں؟ صفوں میں اڑتے ہیں, اڑنے سے پہلے لائنیں بناتے ہیں. پھر پرندے جب اڑتے ہیں نا تو ان کا ایک لیڈر آگے ہوتا ہے, تو وی شیپ میں چلتے ہیں, آگے ایک لیڈر ہوتا ہے, پھر دو, پھر چار, اور یوں پھیلتے ہیں. اس کا پورا ایک ڈاکیومنٹ موجود ہے, اگر آپ دیکھیں ہارون یحییٰ ڈاٹ کام پہ جا کے تو اس میں آپ کو اس پہ مل سکتا ہے. میرا خیال ہے کہ وہاں موجود ہے کہ پرندوں کے اڑنے کے اندر اتنے سبق ہیں. نمبر ایک, کہ ایک کی ماننی ہے. وہاں ایک پرندے کی مان رہے ہوتے ہیں نا, کائنات کا نظام بھی اسی لیے ٹھیک چل رہا ہے کہ لوگ ایک رب کی مان رہے ہیں. پیچھے ہم پڑھ چکے سورہ حج میں کہ اگر دو خدا ہوتے لفسدتا, دونوں زمین و آسمان بگڑ چکے ہوتے. پھر دوسری بات دیکھیے, فالوشپ, فالو کرنا. کائنات کا چھوٹے سے چھوٹا کام اور بڑے سے بڑا کام چل نہیں سکتا جب تک ایک لیڈر کے پیچھے چلنے والے فالوورز اطاعت کرنے والے نہ ہوں. اسی لیے کہا کہ گھر میں حکم مرد کا چلے گا. مرد کو آگے کیا, پھر عورت کو اس کا کوآرڈینیٹر کر دیا, اور ایک وقت آتا ہے کہ وہ مرد اسی کی بات بول رہا ہوتا ہے لیکن اپر ہینڈ یا فائنل اتھارٹی مرد کی ہوگی. اسی طرح دنیا میں, اس کائنات میں ہم اللہ تعالیٰ کو بڑا بنا لیتے ہیں تو ہمارے کام چلنے لگتے ہیں. جب ہر بندے کو ماننے کی بجائے منوانے کا شوق ہوگا تو نظام نہیں چل سکتا. پھر دیکھیے, صافاتن, جڑے ہوئے. اس میں ٹیم کا بھی ایک تصور ہے, بلکہ اس کے ساتھ اگلی آیت پڑھیں تو میں آپ کو دونوں کا تقابل لکھاؤں گی انشاءاللہ. ایک مثال پوری ہوئی پرندوں کے اڑنے کی, اس میں تھوڑی سی جگہ آپ چھوڑ دیں بے شک خالی, کیونکہ اگلی آیت کے ساتھ لے کے آپ کو پھر ساتھ چلتی ہوں. دوسری مثال دیکھیے, الم تر ان اللہ یسجی صحابن ثم یؤلف بینہ ثم یجعلہ رکاما. کیا بس پھر تم نہیں دیکھتے कैसे अल्लाह बादलों को आहिस्ता आहिस्ता चलाता है। यूसदी ज़ा जीम वाओ इसका रूट है, आहिस्तगी से चलाना, लाइटली आहिस्ता आहिस्ता जो मूवमेंट करना होता है उसको कहते हैं। धकेलने के मानों में भी आता है। रद्दी चीज़ों को भी मुजाजा कहते हैं, पीछे भी हम पढ़ चुके हैं सूरह यूसुफ़ में यही लफ्ज़। यहाँ इशारा है कि हम कैसे आहिस्ता आहिस्ता बादलों को इकट्ठा करते हैं। कभी आपने बादल बनने का अमल देखा हो तो ये उसकी बेहतरीन तफसीर है कि कैसे बादल बनते हैं, फिर हवा चलती है, फिर उड़ते हैं, कोई एक टुकड़ी इधर है, कोई एक इधर है, फिर हवाएं मिलती हैं और फिर कहता है तुम मयुअल्लिफु बैनहुम, फिर उल्फत दिलाता है उनको, फिर मिला देता है। अल्लाफ़ा युअल्लिफु तालीफ़, तालीफ़ कल्ब का नाम आपने सुना होगा, मोहब्बत दिलाने के लिए। सूरत अनफाल में हम पढ़ चुके कि अल्लाह के नबी, अगर अल्लाह आपके साथियों के दिलों में मोहब्बत ना डालता तो इनमें से कोई भी आपसे मोहब्बत ना कर पाता। तो कहा कि मुख्तलिफ तरह के बादल जब उठते हैं तो फिर सारे एक जगह मिलते हैं, युअल्लिफु बैनहुम, इकट्ठे हो जाते हैं। फिर क्या होता है, सुम्मा यजअलहु रुकामा, फिर तहें लगती हैं, गाढ़े होने लगते हैं, थिक होते हैं। रुकाम रकमा से एक के ऊपर दूसरी चीज़ का तह लगा होना, यानी जैसे लेयर्स की शक्ल में आप कह सकते हैं। रेत के ढेर को रुकाम कहते हैं, कीचड़ के ढेर को रुकमा कहते हैं। तो किसी चीज़ के एक दूसरे के ऊपर रखने को कहते हैं। इसी तरह बादल जब बहुत घने हो के घिर जाते हैं, गहरे हो, तो अरब लोग उसको रुकाम कहते थे। अल्लाह ताला कहते हैं इस तरह बादल गाढ़े होते हैं, क्लाउड्स बनने लगते हैं, फतरल वदका, फिर तुम देखते हो बारिश को। वदक का लफ्ज़ जो है ये मतर के मानों में बारिश, छोटी छोटी बूंदें जो निकलती हैं। यख्रुजु मिन खिलालिही, फिर वो निकलता है उनके दरमियान में से क्या, वयुनज़्ज़िलु मिनस्समाई, और वो नाजिल करता है आसमान में से, मिन जिबालिन, पहाड़ों में से, कैसे हैं वो, फी हमिम बरदिन, बर्फ़ है उसमें, फयुसीबु बिही मन यशा, फिर वो पहुंचा देता है जिसको चाहता है, वयसरिफुहु अम्मन यशा, और फिर देता है उसको जिससे चाहता है, यानी जिसको चाहता है बारिश देता है, जिससे चाहता है बारिश को ले जाता है। किसी पे ओले पड़ते हैं, किसी पे बारिश पड़ती है, और बाज़ दफ़ा होता क्या है, वयसरिफु अम्मन यशा यकादु सना बर्क़िही यस्ख़बु बिल अब्सार, और करीब है कि बिजली उचक ले जाए, खीरा कर दे उनकी निगाहों को। बात ख़त्म हो गई। इन दो आयतों में अल्लाह सुबहाना तला ने बादलों और ओलों के बनने का अमल दिखाया है। ऐसे लगता है कि पीछे कोई मास्टर खड़ा है और डंडे की नोक पे ये काम करा रहा है, हालांकि कभी हमने नहीं देखा कि अल्लाह ताला इन दो मिसालों से हमें सिखा क्या रहे हैं। कि पीछे तुमने नूर और कुफर की मिसाल पढ़ ली, हिदायत और बेहदायते की। कायनात हमें इस बात का सबक दे रही है बोल बोल के कि इस कायनात में अगर कुछ करना है तो तुम्हें इन चीज़ों से सबक लेना पड़ेगा। मसलन कैसे, आइए देखते हैं। परिंदों की बात हुई तो साफात, सफ़े बांधना, इसी की ट्रेनिंग दिन में 5 बार नमाजों की सूरत में उम्मत मुस्लिमा को दी गई कि सफ़ु सफ़ूफ़कुम। आप कहा करते थे सफ़े सीधी रखो, क्योंकि सफ़ों का सीधा होना दिलों को सीधा रखेगा, और ऑपोजिट, सफ़ें टेढ़ी हैं तो दिल टेढ़े हैं। सफ़ों में रखने आते हैं तो दिलों में रखने आते हैं। आज आपको इसकी कई तस्वीरें मिल सकती हैं। तो उम्मत मुस्लिमा को सबक सिखाया गया यहाँ सफ़ बंदी का, इज्तमाईयत का। अकेला बंदा कुछ भी नहीं होता, पानी का एक कतरा डरता ही रहता है कि पहले कौन जाए। मारूफ बात आपने सुनी होगी, एक नज़म भी है मौलाना हाली की, कि बारिश का पहला कतरा कौन, वो कतरा डरता डरता है, हाय मैं कैसे जाऊँ, मेरा तो बेड़ा तर जाएगा और मैं तो ज़ाया हो जाऊँगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अकेले थे, फिर अबू बकर सिद्दीक आए, रुकाम हुआ, युअल्लिफु बैनहुम। यहाँ देखिए कि बादलों का उठना क्या है, कि कुछ लोग किसी भी सोसाइटी के ऐसे होने चाहिए जो बुलंद मकासिद रखें। आप अकेले हैं कोई बात नहीं, नो प्रॉब्लम, आप ख़ानदान में पहली मिसाल है, मोस्ट वेलकम। कुछ लोग अलग होते हैं, फिर उनको जो चीज़ जोड़ती है ना, वो मकसद जोड़ती है। याद रखें, जुमला लिख लें, जब हमारे मकासिद अलग हो जाते हैं ना तो हम जुदा हो जाते हैं। मकसद जोड़ता है लोगों को, सब एक मकसद के लिए काम करते हैं, वो तहरीक चलती रहती है। सहाबा कराम का मकसद एक था, काल अल्लाह व काल रसूल, और मन ज़ुख़ सिखाने नारी व उदखिल अल जन्ना, کہ لوگوں کو اللہ اور اس کے رسول کی باتوں کی روشنی میں جہنم سے بچانا، جنت دینا۔ الحمدللہ جڑے رہے، اختلافات کے باوجود لوگ جڑے رہتے ہیں، لیکن جب بات کے دور میں محبتوں کے محور بدلے، جب شخصیتیں اور ادارے اور نام پیارے ہوئے، تو پھر تھوڑے تھوڑے اختلاف بھی ناقابل برداشت ہوئے اور لوگ ٹوٹ گئے۔ پھر اس کے اندر بتا کیا دیا کہ دیکھو بادل کب بنتا ہے۔ آپ کو تھا کہ یہ جو بادل ہوتے ہیں نا، یہ ایک خاص ٹیمپریچر پہ رہتے ہیں تو بادلوں کی صورت میں بنتے ہیں۔ بعض دفعہ ان کا ٹیمپریچر زیادہ ہو جاتا ہے نا، یا ایک خاص حد سے گر کے کم ہو جاتا ہے، تو وہ اولوں کی شکل میں ڈھل جاتے ہیں۔ اس میں ایک پیغام دیا گیا، اور وہ کیا کہ اگر تم نے دنیا میں روشنیاں پھیلانی ہے نا، تو پہلی بات یہ ہے کہ تمہیں انتہا پسندی سے نیچے آنا پڑے گا۔ دیکھیے بارش ودک ہے، نرم نرم پھوہار ہے، ٹھنڈی ہے۔ دین کے اندر جب تک آپ نیوٹرل رہتے ہیں نا، ماڈریٹ رہتے ہیں، آپ انسانیت کو فائدہ دیتے ہیں۔ جب آپ ایکسٹریمزم کا شکار ہو جاتے ہیں نا، تقوی کے نام پہ بعض لوگ اتنے زیادہ آگے بڑھ جاتے ہیں کہ وہ اپنے سے زیادہ کسی دوسرے کو نیک نہیں سمجھتے، اور خود سے علاوہ سارے ہی ان کو گناہگار دکھتے ہیں۔ بعض دفعہ نیکی کے معیار پہ ناممکن حد تک نیکیوں کے معیار بلند کر لیے جاتے ہیں، اور حضرت علی رضی اللہ عنہ کے دور میں اس کا آغاز ہوا تھا۔ ہسٹری پڑھ کے دیکھیں، خارجی گروہ جو تھا، یہ حضرت علی کے دور میں نمودار ہوا تھا۔ انہوں نے ایکسٹریمزم کا شکار کر کے اپنے اور لوگوں کو اتنا دین سخت کر دیا کہ پھر بالآخر ان کو دین سے نکالنا پڑا۔ اللہ تعالیٰ ہمیں بتاتا ہے کہ دین ماڈریٹ رہنے کا نام ہے۔ دو قسم کی ایکسٹریم دکھتی ہیں، بعض لوگ کہتے ہیں کچھ بھی کرو سب جائز ہے، اور دوسری طرف کچھ کہتے ہیں نماز کی ضرورت نہیں، روزے کی ضرورت نہیں، سود بھی جائز کر لو، وہ بھی جائز کر دو، آج کے دور میں یہ جائز ہے وہ جائز ہے۔ اللہ تعالیٰ کائنات سے ہمیں مثالیں دیتے ہیں کہ دیکھو ایک ہی بارش ہے، کسی قوم پہ نفع مند ہو کے برستی ہے، اور وہی بارش کبھی قوموں پہ عذاب بن کے برستی ہے۔ اور نفع مند بارش کب ہوتی ہے؟ جب کوآپریشن ہوتا ہے۔ دنیا میں خیر اور شر دونوں تعاون کے بغیر نہیں چل سکتا۔ کوئی گینگ بھی ہوتا ہے نا، تو اس میں بھی برے خم خیال لوگ جمع ہوتے ہیں۔ آرگنائز کرائمس کے نام پہ آپ کو کتنی ویب سائٹس مل جائیں گی، بہت بڑا ان کا نیٹ ورک ہوتا ہے۔ تو یہاں سبق ہے اجتماعیت کا، کہ اگر چاہتے ہو کہ اس نور کو نور ان اللہ نور کرتے ہوئے آگے لے جاؤ، تو پھر تم کیا کرو کہ تم کائنات سے سبق حاصل کرو، اور اس طرح سے پھر ایک انسان کائنات سے سیکھتا سیکھتا آگے جائے گا۔ اب دیکھیے یولفو کا لفظ جو ہے نا، اس کو بھی دل چاہ رہا ہے تھوڑا سا دیکھیں، کہ جب لوگ ایک مقصد کے ساتھ جڑتے ہیں نا، چاہے کسی بھی ایریے سے آئے ہوں، کوئی سلمان فارسی تھے فارس سے آئے، کوئی بلال حبشی تھے حبشہ سے آئے ہوئے، ابو ہریرہ جو تھے قبیلہ دوس سے آئے، لیکن الفت آ گئی کس چیز سے؟ دین کی وجہ سے۔ سچی محبت ہم خیال لوگوں کو دین کی وجہ سے ملتی ہے، اور پھر وہ ایک ایسی گھنی بارش بن کے برسے کہ آپ دیکھیے کہ چند سال میں جل تھل ہو گئی۔ اللہ تعالیٰ ہم سب کو محاسبہ کرنے کی دعوت دیتے ہیں، اور دعوت دیتے ہیں کہ دیکھو اس کائنات سے سیکھو کہ یکلب اللہ اللیل والنہار، اللہ رات کو دن اور دن کو رات میں بدلتا ہے، الٹ پلٹ کرتا ہے۔ کوئی بات نہیں، اگر آج بے دینی کی ہوائیں چل رہی ہیں، کل دین کی چلیں گی۔ ایک وقت آئے گا ساری دنیا میں دین آ سکتا ہے، تم پہل کرو، شروع کرو کام کو۔ ان فی ذلک لعبرت لأولی الابصار، بے شک اس میں نشانی ہے، عبرت ہے اولی الابصار کے لیے۔ اور پھر آگے انسانوں کی مختلف قسموں کا تذکرہ، یہاں تک تلاوت سنتے۔
والذین کفروا اعمالهم کسراب بقیعة یحسبه الظمآن ماء حتی اذا جاء أو كظلمات في بحر لج يغشاه موج من فوقه موج من فوقه سحاب ظلمات بعضها فوق بعض إذا أخرج يده لم يكد يراها ومن لم يجعل الله له ومن لم يجعل الله له نورا فما له من نور۔ له من في السماوات والأرض والطير صافات كل قد علم صلاته وتسبيحه والله عليم بما يفعلون ولله ملك السماوات والأرض وإلى الله المصير ألم تر أن الله يزجي سحابا ثم يؤلف بينه ثم يجعله ركاما فترى الودق يخرج من خلاله وينزل من السماء فيصيب به من يشاء ويصرفه عن من يشاء يكاد سنا برقه يذهب بالأبصار